फिर चौथा फ़ायदा देखिए कि जो लोग अल्लाह ताला से डरते हैं ना, अल्लाह ताला उनकी तारीफ़ें करते हैं, सना ख्वानी के हसूल की बशारते हैं, खौफ इलाही से सरशारों को अल्लाह ताला ऐसे लोगों की तारीफ़ें करते हैं। कहाँ की हैं? सूरत अंबिया आयत 90 में अल्लाह ताला ने हज़रत ज़करिया और उनकी बीवी और यहया की बात की, फस्तजबना लहू व वहबना लहू यहया वसलहना लहू अज़्ज़ौजहू इन्नहुम कानू युसारिऊना फिल खैरात व यदूनना रग़बन व रहबन व कानू लना खाशीन। हज़रत ज़करिया और उनकी बीवी बूढ़े भी थे, औलाद की नेमत से भी दूर थे। अब आप इमेजिन कीजिए ऐसे लोग किस गिल्ट में चले जाते हैं, हाय बुढ़ापा आ गया, औलाद नहीं, क्या करें। उन्होंने क्या किया? यु सारे उन फिल खैरात, नेकियों में भागे दौड़े। अल्लाह ने बुढ़ापे में जहजा की खुशखबरियां सुना दी। तो आप और मैं भी अपने लिए चेक करें, कभी किसी नेमत से महरूम है ना? मसलन औलाद नहीं हो रही, शादीशुदा कपल है, शादी के काबिल बच्ची है, शादी नहीं हो रही, शादी हो गई शौहर पास नहीं, यही कुछ ऑप्शंस होती है ना, यु सारे नफिल खैरात कर लें। जितना आप अल्लाह के रास्ते में भागेंगे ना, अल्लाह आपके दुनिया के भी काम खत्म करेगा। हम पता क्या करते हैं ऐसे वक्त में, गिल्ट में चले जाते हैं, हाय बेचारी, बच्चा नहीं, बच्चा नहीं, बच्चा नहीं, रोगी बना दे, आया नहीं, हुआ नहीं, डॉक्टर को दिखाया, इलाज कराया, अच्छा ये क्या। वो जहाँ जाएंगे ना उनको गिल्ट में डाल देंगे। इसी तरह जिस बच्ची की शादी नहीं होती, पूछेंगे हुआ कोई रिश्ता, कोई हुई बात, मंगनी हो गई है। अब वो बच्चियां ऐसी जो होती हैं वो घरों से बाहर निकलना छोड़ देती हैं, तलाक हो गई। भाई हो गई क्या, बड़ी क़यामत आ गई? गुनाह करना या गुनाह में रहना, हराम करना तलाक से बहुत बड़ा गुनाह। लोग गुनाह में फिरें, लोग कुछ ना कहें, तलाक हो जाए, लोग उसको निशाना बनाएं, ज्यादती की बात है, जहालत है। अब ऐसी बच्चियों के साथ आप हर वक्त ये बातें करें, सबका इलाज इधर है कि अल्लाह के रास्ते में भागना और रग़बत और रहबत से अल्लाह को पुकारना, बेनियाज कर लें खुद को। आप देखेंगे आपकी ज़िंदगी खुशियों से भरेगी। फिर इसी तरह से सूरत मारे चाहे 27 और 28 में, मिन अजाब रब्बिहिम मुशफिकून, ऐसे लोग अपने रब के अजाब से डरते रहते हैं, क्योंकि इन अजाब रब्बिहिम गैरु मामून, अल्लाह का अजाब अमन में रहने वाली चीज़ ही नहीं है। तो अल्लाह ताला ऐसे लोगों की तारीफ़ें फरमाते हैं। फिर इसी तरह सूरत ज़ुमर आयत 9 में अल्लाह ताला ने जिक्र कर दिया ऐसे लोगों का जो क्या करते हैं, अमन हुआ कानितुनानाल्लैलि साजिदन व क़ाइमन यख़ज़रुल आखिरा, यानी वो डरते हैं आखरत से, व यरजू रहमत रब्बिही, और रहमत की उम्मीद रखते। फिर इसी तरह अल्लाह ताला अक्लमंद लोगों की तारीफ़ करते हैं सूरत रअद आयत 19 से 21 में, कि अक्लमंद और दानिशमंद लोग कौन होते हैं? जो खौफ इलाही की हकीकत से आशना होते हैं, जिसमें अल्लाह ताला फरमाते हैं इन लोगों को कि वह ये खाफ हो ना सूअल हिसाब। तो क्या पता चला, जब आप अल्लाह का खौफ करते हैं ना, अल्लाह आपकी तारीफ़ें करता है। अब इमेजिन करें, अमूमन इंसान बेखौफ होकर जब गुनाह करता है तो लोग उसकी तारीफ़ें करते हैं ना, वो स्टार बन जाता है, वो लोगों की आंखों का तारा बन जाता है, लोग उसके फ़ैन हो जाते हैं। और जो खौफ इलाही की वजह से गलत चीज़ें छोड़ दे, क्या होगा? फिर अल्लाह उसकी मदद करेगा। अल्लाह की तारीफ़ बड़ी है कि बंदों की? फिर उसके बाद अगला फ़ायदा क्या है कि खौफ इलाही के साथ अल्लाह ज़मीन में गलबा और कुव्वत देता है। इसको तो सारे कोई हाईलाइट कर लें। खूबसूरत आयत है सूरत इब्राहिम की 13 एंड 14, जिसमें अल्लाह सुबहान तआला फरमाते हैं कि जो लोग रसूलों को धमकियां दे रहे थे, काफिरों ने अपने रसूलों से कहा हम तुम्हें मुल्क से निकाल देंगे या फिर तुम हमारे मजहब में वापस आ जाओ, यानी हमारे रंग ढंग इख्तियार करो जो पहले करते थे, तो उस वक्त अल्लाह ने उनकी तरफ वही भेजी कि हम जालिमों को हलाक करेंगे और उसके बाद क्या करेंगे, लनुस्किकन्नकुमुल अर्द मिन बादिहिम, फिर हम तुम्हें इनकी जगह ज़मीन का वारिस करेंगे, यानी ये तो सारे तबाह हो जाएंगे अजाब में, जैसे फिरौन के साथ हुआ। तो मिस्र का वारिस कौन बन गया? बनी इसराइल बन गए। ज़ालिक लिमन खाफ मकामी व खाफ वईद, ये उसके लिए है जो मेरे सामने खड़ा होने से डरा और वईदों से डर गया। तो ज़मीन में मुसलमानों को गलबा कब मिलेगा? जब वो अल्लाह से डरेंगे। हज़रत उमर खिलाफत के दौर में थे और किसी बात पे किसी ने उनको कह दिया, या उमर इत्तकिल्ला, ए उमर अल्लाह से डर। बस इतनी बात सुनी तो उमर इतना कांपे कि अपना ये गाल जो है ना जाके ज़मीन को लगा दिया। कहा, तूने मुझे इतने बड़े का खौफ दिलाया। और बीसियों मिसालें, ये अब आखिरी हिस्सा जब आएगा तो हम उसमें पढ़ेंगे इनकी कुछ मिसालें। कितना खौफ था इन लोगों के दिलों में आखरत का। اللہ کا خوف بندوں سے بے نیاز کرتا ہے. اچھا آج مسلمانوں کو بھی غلبہ دنیا میں مل سکتا ہے؟ آج عموماً کیا حالات ہیں تھوڑا سا، کیونکہ جب تک اپنے حالات پہ نہ لیں باتیں سمجھ ہی نہیں آتی. آج عمومی سوچ مسلمانوں کو کیا دی جا رہی ہے، اور ساری دنیا کے مسلمان نہیں، ویسٹرن کنٹریز میں رہنے والے، چاہے وہ یورپین کنٹریز ہیں، چاہے امریکن، کینیڈین یا آسٹریلین، جو بھی، ایک سوچ دی جا رہی ہے کہ اگر تم نے اس ملک میں رہنا نا، یہ تو کوئی نہیں کہتا کہ اللہ کے نہ مانو، لے کہتے ان کے مانو، اسیمیلیٹ ہو کے رہو، ان جیسے بنو، کپڑے پہنو، ان کے حال لیے رکھو، ان سے جڑو. کیوں؟ کہ پھر تمہیں ان سے سینکشنز ملے گی، وہ تمہیں راضی کریں گے اور پھر تم بہت خوش ہو. میں کل سوچ رہی تھی اس بات کو کہ اب وہ وقت آ گیا کہ جو بندہ 5 وقت مسجد میں جا کے نماز پڑھے، لوگ اس کو ایکسٹریمسٹ کہتے ہیں. کین یو بلیو؟ گھر میں پڑھ لے، سب جماؤں میں نماز پڑھ لے. یعنی میرے ہسبینڈ نہیں پڑھتے، ان کی عادت ہے اور مجھے اس پہ مان ہے. میں تو اس کو 20 بار اس پہ مشکلیں بھی ہوئیں، پرابلم بھی ہوئے، بدمزگی بھی ہوئی، لیکن ان کو ایسے لگتا ہے کہ نماز کے قریب کا وقت ہو اور میری گاڑی کا رخ کہیں اور ہونا تو یہ تو مجھے کو جیل میں لے کے جا رہا ہے، تو وہاں سے میں آزاد ہو کے مسجد تک پہنچوں گا کیسے؟ ان کے دل کی کیفیت ہے. آج مسلمانوں میں یہ ہو گئی بات، گھر میں پڑھ لیں گے، جماعت کرا لیں گے. دیکھیے مسجد میں جا کر نماز پڑھنا اور آپ اپنے گھر میں میاں بیوی بچے نماز پڑھ لیں، زمین آسمان کا فرق ہے. وہ روح نہیں سمجھے جو مسجد میں جا کے نماز پڑھنے کی تھی، اس کا حال، اس کا حال. ایک کمیونٹی تو مسجدوں میں بنتی ہے. ادھر بھی اگر آپ غور کریں نا کہ آپ اپنے گھر کے مرد عورت جمع ہو کے نماز پڑھیں، یا پارٹی میں 10-20 لوگ جمع ہیں تو وہ جمع ہو کے پڑھیں، تو ذاتی فائدہ، 1 کی 27 کر لی آپ نے، جماعت کی نماز کا اجر مل گیا. لیکن وہ جب مسجد میں جا کے ایک اقیم الصلاۃ اور یقیم الصلاۃ، ایک کمیونٹی بھی ڈیولپ ہونی تھی، وہ تو نہیں بنی. اسلام کا مزاج اجتماعیت کا مزاج ہے، اس پہ اب بات کی ضرورت نہیں ہے، لیکن صرف آپ کو اتنا بتا رہی ہوں کہ جب ایک بندہ اس حد تک کمپرومائزنگ ہو جائے، یعنی کئی لوگوں کو میرے ہسبینڈ کا یہ بات بری لگتی ہے، وہ مس فٹ فیل کرتے ہیں، وہ ان کو بلانے میں ہو سکتا ہے پرابلم فیل کریں کہ نماز کے وقت انہوں نے مسئلے میں ڈال دیا، جب گاڑی نکالو جاؤ. گاڑیاں ہر چیز کے لیے نکلنے کو ہماری تیار ہیں، ہم گھنٹوں کے اعتبار سے ادھر سے ادھر لے لے کے لوگوں کو پھرنے کو تیار، کھلانے کو تیار، پہنانے کو تیار، تحفے دینے کو تیار، سیریں کرانے کو تیار. 1-5 منٹ کے فاصلے پہ مسجد ہو، وہاں جانا وقت پہ، یہ مشکل لگتا ہے. وجہ کیا ہے؟ کہ ہم اس چیز کو سمجھتے نہیں. وہ غالباً خالد یاسین ہے، ان کا ایک ویڈیو لیکچر بہت پہلے دیکھا تھا، تو اینڈ پہ کوشچن آنسر سیشن میں ایک پرچی آئی تھی ان کے سامنے، اور اسی طرح سے جیسے اب مثال ہے کہ میں آپ کو پڑھ کے دکھاؤں، تو کسی نے ان کو پرچی دی، ان کے ہاتھ میں تھی، یہ بتائیے کہ امت مسلمہ کا حال کیسے بدلے گا. یہی پڑھے نا، یعنی یہ امت مسلمہ، مسلمانوں کو غلبہ کب ملے گا، یہ ہے وہ ہے. تو انہوں نے یوں کر کے دکھایا، کہنے لگے جس برادر نے یہ سوال پوچھا ہے، اس کا جواب کل فلاں مسجد میں فجر کی نماز کے وقت آ کر مجھ سے لے لیں. یہ جواب تھا. مسلمانوں کے حالات تب بدلیں گے جب مسلمان فجر کی نمازیں مسجدوں میں پڑھیں گے، اور فجر کی نماز تو ایک سمبل ہے. میں کہتی ہوں آپ عورتیں تو کم از کم اس پہ کمپرومائز نہ کریں. سٹیپس ہیں، ابھی نماز ہی نہیں پڑھتے تھے، اب پڑھنے لگے الحمدللہ، پڑھی اب گھر میں جماعت کی الحمدللہ. ڈونٹ سٹاپ ہیئر، یہ ایک راہ کا سفر ہو سکتا ہے لیکن منزل مسجد کی نماز ہے. آپ نے کبھی سوچا اللہ کے نبی نے مدینہ آ کر سب سے پہلے مسجد نبی کیوں بنوائی؟ کام تو اور بہت سارے تھے، مسجد تو کہیں بھی پڑھ لیتے نماز، اس لیے کہ وہ ایک کمیونٹی سینٹر تھا. آج وہ روح ختم ہو گئی نا مسجد میں بھی، مسئلے بھی تو بہت سارے ہیں نا. ہماری مسجد ہے، تیری مسجد یا میری مسجد، یا میری مرضی چلے گی وہاں تمہاری چلے گی، تم یہ کر رہے ہو میں وہ کر رہا ہوں، تم بھی دین کا کر رہے ہو میں بھی کر رہا ہوں، آپ اپنا اپنا دین لے کر بیٹھے ہوئے. جب ہم واقعی مسلمانوں کو غلبہ دینا چاہیں گے نا، تو یقین کیجئے اس کے لیے ہمیں اس دین کی روح کو پیدا کرنے کی ضرورت ہے. اور پھر کہوں گی وہی بات جو پچھلے حصے میں ہوئی تھی، اللہ کا خوف ہے جو ہمیں جوڑے گا. نہ علم جوڑے گا، نہ مناظرے جوڑیں گے، نہ مباحثے جوڑیں گے. اس پہ ایک جملے ہیں، وہ انور شاہ کشمیری ایک بہت بڑے عالم گزرے ہیں فقہ حنفی کے، آپ چاہیں تو میں وہ بک کا نام بتا سکتی ہوں، اتحاد ملت ہے، اور غالباً محمد شفیع کی لکھی، جو خود کو اس وقت حنفی کہتے ہیں، ان کی تفسیر ہے بہت بڑی معروف القرآن، لوگ ان کو پڑھتے ہیں. اس وقت شاید پاکستان میں مفتی اعظم پہ یہ پورا سیٹ اپ موجود ہے. ان کی کتاب میں یہ بات لکھی ہے کہ انور کشمیری جو ایک موقع پہ جیل میں ڈال دیے گئے تھے، تو وہ کہتے ہیں کہ میں نے جیل کی تنہائیوں میں یہ بات سوچی ہے کہ یہ ہم اسلام کی خدمت کر رہے ہیں یا فقہ حنفی کی کر رہے ہیں. اور ایک انہی کے دوسرے عالم ہیں، وہ جب اپنے ڈیتھ بیڈ پہ تھے تو کوئی ان کو ان کے دوست ملنے آئے، تو کہنے لگے کہ میرے لیے دعا کرو، میں نے تو زندگی ضائع کر دی۔ کہا مولانا صاحب، آپ کی زندگی ضائع ہو گئی ہے، ساری زندگی آپ دین کی خدمت کرتے رہے تو آپ کی زندگی ضائع ہو گئی۔ تو انہوں نے کہا میں تمہیں سچ بتاؤں، اور آپ کو یاد رکھیے گا کہ ڈیتھ بیڈ پہ بندہ سچ بولتا ہے۔ انہوں نے کہا میں تمہیں سچ بتاؤں، میں نے جو پرچول کیا، جو میں نے اندازہ لگایا، ساری زندگی ہم اسلام کی نہیں فقہ حنفی کی خدمت کرتے رہے کہ دوسرے مسالک پر اس کو فائز کرنے کے لیے ہماری ساری کوششیں چلی گئیں۔ اور میں تمہیں کہتا ہوں، اور آپ چاہیں تو میں کسی دن آپ کو پڑھ کے، تو میرے کمپیوٹر میں بھی ہے، بک ہے چھوٹی سی، پڑھائی بھی ہے، کلاس میں بھی پڑھائی بھی ہے، درسوں میں کوٹ کے سبیل الجنہ میں اس کی کوٹیشنز موجود ہیں، آپ سن لیں۔ انہوں نے کہا ہم نے زندگیاں ضائع کر دیں۔ اور پھر انہوں نے کہا کہ بھائی، اللہ قیامت کے دن نہ تو امام مالک کو رسوا کرے گا، نہ امام ابو حنیفہ کو، نہ امام شافعی کو، کہ تم اس مسئلے میں ٹھیک تھے یا اس میں غلط تھے۔ اور کہتے ہیں کہ وہ مسئلے جن کا نہ قبر میں منکر نکیر نے پوچھنا، ہم نے ساری زندگی امت کو انہی مسئلوں میں کھپا دیا۔ نماز پڑھ کے خشیت کتنی ملتی ہے یہ کس کو پتا۔ تو بہرحال یہ ایک پردرد بات ہے، مسلمانوں کو غلبہ اس دن ملے گا جب مسلمان یونائٹ ہوں گے، اور یونائٹ کرنے والا جو گلیو ہے نا، جو وہ کہتے ہیں نا اللہ فیؤلفو، الفت والی چیز ہے نا، وہ اللہ کا خوف ہے۔ یہ خوف پھر ٹھکتا ہے، کیونکہ جب آپ ایک جگہ ٹھکتے ہیں تو آپ کی آئیڈینٹیٹی تو ختم ہو جاتی ہے، ٹھوکریں بھی پڑتی ہیں، کوٹتا بھی ہے جو بھی مزدور ہوتا ہے، پھر کہیں دیوار بنتی ہے، اور ہر اینٹ الگ سجا دیجئے تو پھر آپ دشمنوں سے نہیں بچیں گے۔ اس وقت جتنا پریشر ہے نا امت مسلمہ پہ، اور پھر کہوں گی ویسٹرن کنٹریز کے مسلمس اور ان کی نسلوں پہ، اس کا صرف ایک حل ہے کہ ہم اسلام کی ایک خوبصورت تصویر بن کے ان کو دکھائیں، اور یہ ہو جائے گا تو غلبہ اللہ نے دینا۔ اور نبیوں نے ہمیشہ یہی کوشش کی تھی کہ وہ وقت کے رواج کے سامنے کھڑے ہو جائیں۔ اللہ تعالیٰ ہم اس کی توفیق دے۔ پھر اس کے بعد اگلا خوف الہی کا فائدہ، ہر قسم کی مصیبت سے نجات ملتی ہے۔ حضرت انس سے روایت ہے، رسول اللہ نے فرمایا تین چیزیں نجات دلانے والی ہیں، نمبر ایک خفیہ یا اعلانیہ طور پر اللہ کا خوف اور اس کی خشیت، دوسرے کیف اور سرور یعنی خوشی ہو یا غصہ ہو یا غضب، دونوں کیفیات میں عدل سے کام لینا، اور تیسرا مالداری اور فقر، دونوں حالتوں میں میانہ روی اختیار کرنا۔ پہلی تو سمجھ گئے نا، سب کے بیچ میں تو بھی اللہ سے ڈریے، تو تنہائی میں بھی اللہ سے ڈریے۔ سب کے بیچ میں ڈرنا بہت آسان ہوتا ہے، اکیلے میں ڈرنا بہت مشکل ہوتا ہے۔ پھر دوسرا دیکھیے کہ آپ خوش ہیں یا آپ غضب میں، عدل سے انصاف کام کیا لینا، یعنی مثال ہے کہ قصور آپ کی ماں کا تھا، بھابھی اور ماں کا مسئلہ تھا، آپ کو صاف لگ رہا ہے کہ غلطی ماں کی ہے، تو پھر اس غیظ و غضب میں یا محبت میں آپ نے کس کا ساتھ دینا، حق والے کا ساتھ دینا۔ پھر اسی طرح دیکھیے مالداری ہے یا فقر ہے، میاں نہ روی رکھیے، ماں اعلی من اقتصد، کبھی بھی وہ شخص فقیر نہیں ہوگا جو درمیانی راہ اختیار کرے گا۔ تو یہ تین چیزوں کو آپ دیکھیے کہ اپنے لیے کوڈ ورڈ بنا لیجئے، خوشی کی بات ہے یہ۔ پھر اسی طرح آپ دیکھیے کہ تکلیفیں غم کیسے دور ہوں گے، جب آپ اللہ سے خوف کریں گے نا، اللہ تعالیٰ کا خوف رکھیں گے، تو اللہ آپ کی حفاظت کرے گا، آپ کی سلامتی کا ضامن ہوگا، اور مصیبتوں سے آپ کو نکالے گا انشاءاللہ۔ تو یہ آزمانے والی چیز ہے، اللہ کا خوف بندے کی زندگی کو آسان کر دیتا ہے۔ پھر اس کے بعد عرش الہی کے سائے سے محسوس ہوں گے، یہ کون لوگ جو اللہ سے ڈرتے ہیں؟ آپ نے وہ معروف حدیث سنی ہوگی کہ سات لوگ عرش الہی کے سائے میں ہوں گے، ان میں سے ایک وہ شخص ہے جس کو بڑے اعلیٰ مرتبے والی، عالی نصب، حسن و جمال والی عورت نے بلایا گناہ کی طرف، بدکاری کے لیے، لیکن اللہ کا خوف اس کو اس سے روک دے۔ تو یہ عرش کا سایہ، حضرت یوسف کی مثال لکھ لیں، کیا کمی تھی عزیز مصر کی بیوی میں، لیکن اللہ کا خوف روک گیا۔ مرثد کی مثال لکھ لیں کہ جس نے اندھیری رات میں اپنی محبوبہ کی دعوت کو جھٹلا دیا، اور یہ کہنا کہ میں اللہ سے ڈرتا ہوں یہ بہت بڑی بات ہے۔ پھر اسی طرح قیامت کے دن کی ہولناکیوں سے نجات ملے گی خوف کی وجہ سے۔ حضرت ابو ہریرہ کی روایت ہے کہ اللہ کے نبی نے فرمایا، یہ حدیث قدسی ہے، الفاظ بھی اللہ تعالیٰ کے ہیں، میری عزت اور کبریائی کی قسم، میں اپنے بندے کے اوپر دو خوف اور دو قسم کے امن جمع نہیں کروں گا، اگر وہ دنیا میں خوف کھاتا رہا اور ڈرتا رہا تو قیامت کے دن امن اور امان دے کر چین اور سکون کی دولت دوں گا، اور دنیا میں میرے خوف اور ڈر کی پرواہ نہ کی، مجھ سے دنیاوی امن اور سکون مانگ کر خوش ہوتا رہا، تو قیامت کے دن اسے خوف سے دوچار کروں گا۔ تو دو ہی باتیں ہیں نا، یا یہاں پرہیز کر لیں یا پھر ڈاکٹروں کی کڑویاں گولیاں کھائیں۔ شوگر پیشنٹ ہیں، या फिर मीठा खाता रहे और बाद में फिर इंसुलिन के इंजेक्शन लगवाए, या फिर यहाँ थोड़ा सा ज़रा हाथ खींच के बस चखने का स्टाइल कर ले, थोड़ा सा अल्लाह की नेमत से महसूस हो और उसके बाद फिर दवाइयों से बच जाए, तो ये तो फिर इधर मिलेगा या उधर मिलेगा। इसी तरह जहन्नुम की आग से निजात दिलाता है खौफ अल्लाह का। हज़रत अबू हुरैरा से रिवायत है रसूलुल्लाह की, वो शख्स जहन्नुम में दाखिल नहीं हो सकता जो अल्लाह की खशियत और इसके डर के मारे रो पड़ा हो, यहाँ तक कि दूध अपने थन में वापस लौट जाए। किसी का अगर करीबी वास्ता हो जानवरों से, एक दफ़ा जब जानवर का दूध निकल आता है तो वापस थन में जाता नहीं जा सकता ना, इसी तरह से शख्स का जहन्नुम में जाना नामुमकिन है जो अल्लाह के खौफ से रो पड़ा। कोई चार आंसू तो हम भी छुपा लें, किसी जगह अंदर रात को अंधेरे में तन्हाई में अकेले में छुपा लीजिए कि जो कल जहन्नुम की आग के आगे रुकावट बने और उसको वो बुझा सकें। हज़रत इब्ने अब्बास से रिवायत है रसूलुल्लाह ने फरमाया, दो आंखें ऐसी हैं जिनको जहन्नुम की आग नहीं छू सकती, एक तो वो आंख जिसमें अल्लाह की खशियत से आंसू जारी हों और दूसरी वो आंख जिसने अल्लाह के रास्ते में पहरादारी करते हुए शब बेदारी की। अल्लाह ताला हमें इन दोनों की तौफीक दे। अब अल्लाह की खशियत से रोना तो हमें आसान लगता है, पता है कि पॉसिबल है, ये आज मैं और आप ये कैसे कर सकते हैं अल्लाह के रास्ते में पहरे दें। ना जंगे हैं, ना वो शहर हैं जिसकी फसीलें थी वहाँ जाके लोग बैठ जाते थे, कोई दुश्मन आया तो उसको रोकेंगे। आज के दौर में अल्लाह के रास्ते की पहरादारी नस्लों की सोचों की पहरादारी है, जहनों के पहरे बिठाओ। और पहले दौर में तलवार उठाकर ये काम होता था, आज कलम उठा के होता है। आज ये जितना दर्द हम लेते हैं ना कुरान पढ़ते पढ़ाते, हमारी नस्लों पे ये हो रहा है ये हो रहा है, ये असल में इसी रास्ते की, और अल्लाह इसको हमारी तरफ से कबूल करे। हमारी रातें भी इन्हीं प्लान्स में गुजर जाएं कि कहाँ किस तरह से हमने लोगों को इस किताब से जोड़ना है। फिर इसी तरह अल्लाह की रहमत और मग़फ़रत का हसूल होता है खौफ इलाही से। अबू सईद से रिवायत है नबी सल्लम ने फरमाया, गुज़श्ता ज़माने में एक शख्स था, अल्लाह ने इसको मालो दौलत से नवाजा था। जब इसकी मौत का वक्त करीब आया तो इसके बेटों को वसीयत करते हुए उसने कहा, मुझे बतलाओ बतौर बाप मेरा तुम लोगों से सलूक कैसा था। उन्होंने जवाब दिया, आपने एक अच्छे बाप होने का हक अदा कर दिया। इस शख्स ने जवाब दिया, मैंने ज़िंदगी में कोई भलाई नहीं की, इसलिए जब मैं मर जाऊँ तो तुम लोग मेरी लाश को जला देना और इसे राख बना देना, फिर तेज़ हवा में इसे उड़ा देना। इस शख्स के बेटों ने बाप की वसीयत के मुताबिक ऐसा ही किया। अब ज़ाहिर देखिए, एक नॉन मुस्लिम एक्ट है ना, मैयत को दफनाने की बजाय जला दिया, लेकिन अल्लाह ने अपनी कुदरत से क्या किया, अल्लाह ताला ने इसके जर्रे जर्रे को जमा किया और इससे पूछा कि तुमको इस हरकत की अंजाम दही के लिए किस चीज़ ने आमादा किया। इस शख्स ने जवाब दिया, महज तेरे खौफ की वजह से मैंने ऐसा किया, तो अल्लाह ताला ने इसके साथ रहम व करम का मामला फरमा दिया। आप अगर इसमें देखें ना तो अंदर वही बात है कि वली मन खाफ मकाम रब्बी ही जन्नत, इसको खौफ था कि अल्लाह मुझे पकड़ेगा, अल्लाह ने उसका वो खौफ कबूल कर लिया। फिर इसी तरह खौफ इलाही अल्लाह की खुशनूदी का हसूल देता है। सूरत अल बैजीन आयत 8 में आता है, रदी अल्लाहु अन्हुं वरदू अन ज़ालिक लिमन खशिया रब्बा, अल्लाह ताला इनसे राज़ी हो गया और ये लोग इससे राज़ी हो गए। ये कौन है, सहाबा कराम, इसीलिए तो अल्लाह उनको रदी अल्लाहु अन्हु कहलवाता है हमसे। और सूरत अल फतह में भी ये खुशखबरी मौजूद है कि अल्लाह उनसे राज़ी हुआ, और ये किसके लिए, जो अल्लाह से डरे और खौफ खाए। तो अल्लाह ताला हमें अपनी रजामंदी अता करे और अपना खौफ अता फरमाए। फिर इसी तरह बारहवां फ़ायदा क्या है कि जन्नत में दाखिला होगा खौफ की वजह से। सूरत अर्रहमान आयत 46, वाली मन खाफ मकाम रब्बिही जन्नतान, जो अपने रब करीम के सामने खड़ा होने से डर गया यानी रत्ती रत्ती का हिसाब लेगा, तो इसको दो जन्नतें मिलेंगी। इमाम इब्ने कुदामा कहते हैं, हर चीज़ की सआदत मंदी के हसूल की तलब और जुस्तजू इस बारे में मदद करने में छुपी हुई है। जितनी ज़्यादा जुस्तजू और तलब होगी, इसी के हिसाब से सआदत मंदी मिलती जाएगी, और वो सआदत मंदी अल्लाह ताला से मुलाकात और इससे क़ुर्बत है। बस वो चीज़ जो इस राह में मुमिद्द व मुआविन साबित हो, वो बायस फजीलत और बायस शरफ है। जो शख्स अपने रब करीम के सामने खड़े होने से डरे, इसके लिए दो जन्नतें। क्या पता चला, जितना अल्लाह के सामने जवाबदेही का एहसास होगा उतना अपना पेपर वर्क ठीक रखेंगे ना। देखिए, राह चलते गाड़ी को रुकवा कर अगर पुलिस मैन रोकता है तो क्या गम लगता है, डॉक्यूमेंट्स पूरे हैं, लाइसेंस पास है, कोई इशारा तो नहीं तोड़ा। तो यही है यहाँ भी, جتنا اللہ تعالیٰ کے سامنے سرخرو ہونے کا احساس ہوگا اتنا جنت ملے گی. اور آخری فائدہ جو اس کتاب کے اعتبار سے ہمارے سامنے ہے خوف الہی کا, اور وہ کیا, کہ آنکھوں کی ٹھنڈک اور سامان آسائش جنت نعیم میں موجود ہے. سورہ سجدہ 16:17 میں اللہ تعالیٰ فرماتے ہیں کہ تتجاف جنوب ہمن المداجی یدون ربهم خوفم و تما. یہاں کیا چیز ہے؟ خوفم و تما. یہ دو چیزیں لازمی ہیں. یہ آیت اس بات کی بھی دلیل ہے کہ ہم جنت پانے کا شوق اور جہنم سے بچنے کا خوف رکھ کر عبادت کریں. یہ غلط سوچ ہے کہ ان کو پیچھے کر کے بس اللہ کو خوش کرنے کے لیے یہ کام کرتے ہیں. تو آپ دیکھیے کہ اس سے بھی بہت بڑے فائدے ہمیں اپنی عملی زندگی میں نظر آ سکتے ہیں جب واقعی ہم اپنے اندر اللہ کا خوف پیدا کرتے ہیں. بالکل اس کو اپنے چھوٹے سے لیول پہ لے آئیں. 5-6 فٹ کی آپ کی جسم جس کا دو قامت ہے, گھر ہے, 2-3 بچے ہیں, شوہر ہیں, گھر میں ساس ہیں, نند ہیں, انسانی معاملے ہیں, ہر ایک سے آپ کا معاملہ درست ہوگا جب اللہ سے خوف ہوگا. نہ چیٹر ہوں گے, نہ بیٹر ہوں گے, نہ کسی کو دھوکے دیں گے, نہ 420 کریں گے. آج گھروں میں چھوٹی چھوٹی باتوں پہ جھوٹ بولا جاتا ہے صرف اس لیے کہ ساس خوش ہو جائے, اس کو بتانا نہیں, پوچھنا نہیں. چھوٹی چھوٹی باتوں پہ شوہروں کو ڈاچ کیا جاتا ہے. اللہ کے سامنے کھڑے ہو کر سب کچھ کھل جائے گا. جرت پیدا کریں, بولڈ بنیں, اپنا حق لیں, حق نہ مارے, لوگوں سے نہ ڈرے. مجھے تو یہی بات سمجھ آئی ہے دین کی کہ جتنا ڈرنا ہے وہ اللہ سے ڈر لیں, انشاءاللہ وہ آپ کے لیے راستے آسان کرے گا. اتنی بڑی نعمت ہے, 13 فوائد پڑھے اور کتنا کچھ پڑھ لیا, تو اس کو پیدا کیسے کریں؟ تو 20 ڈفرینٹ اسباب ہم پڑھیں گے اگلے سیشن میں, تو انشاءاللہ آخری سیشن ہوگا اس ٹاپک کا.